तो आज के दिन इंशाल्लाह हम अपना दूसरा टॉपिक जो जिसका टाइटल है कि कुरान करीम में इज्तिमाई उमूर के हवाले से जो बातें की गई हैं और जो कुछ हमको बताया गया है, तो इंशाल्लाह आज हम उस टॉपिक को कंटिन्यू करेंगे। और उसमें अगर आपको याद हो कि लास्ट टाइम हम बात कर रहे थे सूरह मायदा की आयतें और फिर सूरह बकरा की आयतों से के, और उसमें हमारा जो मेन फोकस था वो ये था कि जब भी कौम की बात है और ख़ास तौर से उन अक्वाम की बात है कि जो अहले किताब हैं और अहले किताब में शामिल किए जाते हैं, यानि बनी इसराइल, और बनी इसराइल में आप कह सकते हैं कि यहूद और नसारा उस ज़ैल में आते हैं, और फिर मुस्लिमीन, मुसलमान, रसूल खातम की उम्मत को मानने वाले। तो इन उम्मतों और इन अक्वाम को जब खुदा ने उनके साथ डीलिंग की है तो वो इस तरीके की डीलिंग नहीं है कि तुम जैसे दिल चाहे ज़िंदगी गुजारो या तुम अपने माशरती सोशल लाइफ गुजारने में आज़ाद हो, ऐसा नहीं है। और ये बहुत अहम बात है कि हम शायद ये समझते हैं कि हमारे ऊपर जो पर्सनल लेवल पर दीन की कुछ रूलिंग्स जो अप्लाई होती हैं, यानी वो रूलिंग्स क्या हैं कि हम नमाज पढ़ लें, हम रोज़े रख लें, इबादत कर लें, या और कुछ थोड़े बहुत हुकूक वगैरह हैं वो अदा कर लें, और वहाँ पर ही हमारा पूरा माशरती निज़ाम भी कंप्लीट हो जाता है। ऐसा बिल्कुल भी नहीं है, बल्कि जब हम यानी उस पर कुरान करीम की तरफ गुफ्तगू करते हैं, कुरान करीम की तरफ रुजू करते हैं, तो हमको ये बात वाज़े तौर से समझ में आ जाती है कि पूरी कौमियत या नेशन के हवाले से खुदा के पास और खुदा की जानिब से हमारे लिए बहुत स्पेसिफिक इंस्ट्रक्शन हैं, और उन इंस्ट्रक्शंस को मीथाक यानी एक ऐसे कोवेनेंट की शक्ल में बयान किया गया है जो इंतहाई मोहकम और मज़बूत है, और जिसमें खुदा ने अपने ज़िम्मे कुछ चीज़ें ली हैं और हमारी ज़िम्मेदारी कुछ चीज़ों की लगाई है, और उसमें आपस में किसी किस्म की भी ब्रीच ऑफ कॉन्ट्रैक्ट की पॉसिबिलिटी नहीं है। यानी खुदा की तरफ से तो ज़ाहिरन यकीनन नहीं है, लेकिन हमारी तरफ से भी ऐसी कोई एक्सपेक्टेशन नहीं है कि हम उस अहद की खिलाफवर्जी करेंगे, उस मिसाक की खिलाफवर्जी करेंगे। तो उसको मैंने लास्ट टाइम बताया था आपको कि सूरह मायदा की आयत नंबर 12 में कि उसके बुनियादी पॉइंट्स क्या थे। लेकिन ये जो मीसाक का वर्ड है ये कुरान करीम में कई मरतबा आया है, कई जगहों पर आया है। और अगर आपको याद हो कि जैसे हमने सूरह अनफाल में बात की थी कि सूरह अनफाल के रेफरेंस से कि खुदा ने हकीकी मोमिनीन की निशानियां बताई हैं, तो सूरह अनफाल के बिल्कुल शुरू में दूसरी तीसरी आयत में एक आयत है जिसमें है उलाइका हुमुल मोमिनून हक्का, और सूरह अनफाल के एंड में बिल्कुल 72-73 नंबर आयत में वहाँ भी उलाइका हुमुल मोमिनून हक्का है। लेकिन वो दोनों आयतें एक दूसरे के रिपीट नहीं हैं, बल्कि इब्तिदा के अंदर जो आयतें हैं जो हकीकी मोमिनीन की निशानियां बता रही हैं वो ज़्यादातर इन रिलेशनशिप टू अल्लाह हैं, और आखिर में वो आयतें जो मोमिनीन हकीकी की अलामतों को बता रही हैं वो इन रिलेशनशिप टू दीगर मोमिनीन हैं या मुस्लिमीन हैं। तो इसका मतलब ये है कि जब हमारा जो भी यानी खुदा के निज़ाम में जब हमारा रोल मुकम्मल होता है, जब हमारी ज़िंदगी का पूरा दायरा कंप्लीट होता है, तो वो हुकूकुल्लाह और हुकूकुल्इबाद दोनों से मिलकर होता है। तो इसी तरीके से, लेकिन हाँ एक बात उसमें और अर्ज़ कर दूँ, کہ لیکن جو بات خاص طور سے سمجھنے والی ہے وہ یہ ہے کہ حقوق اللہ اور حقوق العباد ایک دوسرے کے پیرلل میں ایگزسٹ نہیں کرتے ہیں. یہ ایک بہت بڑی غلط فہمی ہے ہمارے دماغوں میں کہ یہ حقوق خدا ہیں, یہ حقوق بندگان ہیں. اور زیادہ تر لوگوں کے دماغ میں یہ بات آتی ہے کہ حقوق اللہ کے اندر ڈنڈی ماری جا سکتی ہے, اس کو اگنور کیا جا سکتا ہے کیونکہ خدا غفور ہے, رحیم ہے. لیکن حقوق العباد کو خاص طور سے اس کی پابندی کرنا پڑے گی, اس کو مد نظر رکھنا پڑے گا. جبکہ حقیقتاً بات اس کے برعکس ہے کہ حقوق اللہ میں کوتاہی کرنے سے انسان سے حقوق العباد بھی فوت ہو جاتے ہیں. یعنی حقیقت یہ, کیوں؟ اس لیے کہ حقوق العباد حقوق اللہ کے پیرلل میں نہیں آتے ہیں بلکہ اس کے ماتحت ہیں, اس کے انڈر میں. یہ بات سمجھنا بہت ضروری ہے. تو اسی وجہ سے جہاں جہاں بھی بات ہوئی ہے تو وہاں پر ہمیشہ حقوق اللہ کے سائے میں حقوق العباد کی گفتگو ہوئی ہے. ٹھیک ہے, تو سورہ مائدہ کی آیت ہم نے بیان کی تھی, آیت نمبر 12, جس میں میثاق, بنی اسرائیل کے میثاق کی بات تھی. اسی طریقے سے ایک آیت ہے نمبر 83 سورہ بقرہ کی, اور وہاں بھی بنی اسرائیل کے ساتھ میثاق کی بات ہو رہی ہے. تو اس کو بھی دیکھ لیتے ہیں. یعنی کہ آج میں کوشش کروں گا کہ یہ میثاق والی گفتگو ایک حد تک مکمل کریں, پھر وہاں سے ہمارے سامنے ایک اور ٹاپک خود بخود ہی نکل کے سامنے آ جائے گا. وہ یہ کہ جب خدا نے دین کے ذریعے, نبی اور کتاب کے ذریعے سے اہل کتاب سے ایک میثاق, یعنی ایک پکا عہد باندھ لیا ہے, تو پھر اس کے بعد اہل کتاب نے اس عہد کے ساتھ کیا سلوک کیا ہے, اس کا تھوڑا ہم ذکر آیت نمبر 12 کے بعد والی آیت میں بھی کر چکے ہیں سورہ مائدہ میں, اور یہاں بھی ہم کو نظر آ جائے گا. اور پھر اس کے بعد ایک اور چیز کی طرف ہم جائیں گے کہ جو بھی اہل کتاب ہیں وہ خود اپنے بارے میں اور دیگر اہل کتاب کے بارے میں کس قسم کے نظریات رکھتے رہیں. یعنی یہ تمام کی تمام چیزیں, کیونکہ ٹاپک آپ کے دماغ میں رہے کہ ٹاپک ہمارا کیا ہے کہ قرآن کریم میں اجتماعی امور. تو اب ہم کوئی بھی بات انڈیویژول یا پرسنل لیول پہ نہیں کر رہے ہیں اور نہ کریں گے. اور یہاں سے ہی ہم کو تھوڑا ایک اور بات بھی ہمارے لیے بہت بڑی آئی اوپنر ثابت ہوگی کہ قرآن میں اجتماعی اور معاشرتی لیول پر مسلمانوں اور اہل کتاب کو کتنی زیادہ ہدایات دی گئی ہیں, اور ان کے بارے میں, یعنی ان کے بیہیویئرز کے بارے میں, ان کے ایٹیٹیوڈ کے بارے میں, ان کے تھنکنگ پیٹرنز کے بارے میں, مختلف مقامات پر ان کے رویوں کے بارے میں کتنی زیادہ تفصیل سے ہر بات بتائی گئی ہے. اور یہ گفتگو بھی ہم مسلسل کر ہی رہے ہیں, بلکہ یاد دہانی آپ کے لیے مسلسل کرا رہے ہیں کہ جہاں جہاں بھی اہل کتاب کی بات ہے, یعنی یہود و نصارہ کی بات ہے, وہ ہم سے ہرگز ارریلیونٹ نہیں ہے, بلکہ کہیں براہ راست جو کہ زیادہ تر سورہ انفال اور سورہ توبہ میں, اور سورہ بقرہ سے لے کے سورہ مائدہ تک بالواسطہ, یعنی دیگر ہم سے پہلے گزرنے والے اہل کتاب کا ریفرنس دیتے ہوئے ہمیں ہمارے تمام اجتماعی امور کو روشن کیا گیا. تو اس ترتیب کو ذہن میں رکھیے گا کہ قرآن کریم کی خاص طور سے جو پہلی 9, یعنی اگر آپ ہم ہٹا دیں تو 8 جو صورتیں ہیں, اس میں یہ ٹاپک بہت زیادہ تفصیل سے زیر بحث آیا ہے. سورہ انعام اور آراف میں نسبتاً کم ہے, لیکن باقی بقرہ, آل عمران, نساء, مائدہ, انفال, ان سب میں یہ چیزیں اجتماعی امور پہ بات بہت تفصیل سے کی گئی ہے. ٹھیک ہے, تو اب میں سورہ بقرہ کی جو آیت نمبر 83 ہے اس میں میثاق کے بارے میں جو کہا گیا وہ تلاوت کر دیتا ہوں. اور یہ یاد رہے کہ یہ تمام کے تمام میثاق کی جو بات ہو رہی ہے ود ریفرنس ٹو بنی اسرائیل ہو رہی ہے. وَإِذْ أَخَذْنَا مِيثَاقَ بَنِي إِسْرَائِيلَ, कि और जब हमने अख़ज़ किया यानी लिया एक्सट्रैक्ट किया एस्टैब्लिश किया मीसाक बनी इसराइल से उनसे एक मजबूत पक्का अहद लिया। पहली बात क्या है ला तअबुदूना इल्लल्लाह कि तुम अल्लाह के सिवा किसी की बंदगी नहीं करोगे। और जैसा कि मैंने आपकी खिदमत में मैं बार बार अर्ज कर रहा हूँ कि ये वाली जो बात है ये आपको हर जगह नज़र आएगी। यानी कौन सी बात कि कोई भी हुकूक हो वो हुकूक खुदा के मातहत हैं और अल्लाह का जो सबसे पहला हक है इंसानों पर बंदों पर दीन के मानने वालों पर वो ये है कि उसके सिवा किसी और की बंदगी ना की जाए। और इस बात का भी जहन में रखना ज़रूरी है कि कुरान करीम ने जहाँ जहाँ भी तौहीद की बात की है वो हमेशा प्रैक्टिकल टर्म्स में बात की है ना कि थ्योरेटिकल टर्म्स में। यानी ये इस किस्म की आयतें आपको कहीं भी नहीं मिलेंगी कि तुम खुदाए वाहिद पर ईमान ले आओ। ज़्यादातर आपको कौन सा जिक्र मिलेगा कि अल्लाह के सिवा किसी की बंदगी ना करो उसके सिवा उसके साथ किसी को शरीक ना करो। ये प्रैक्टिकल है ये इम्प्लीमेंटेबल एडवाइस है कि जो बाकायदा हमें अपने माशरे में और अपनी सोसाइटी में इम्प्लीमेंट करना है। और यहाँ पर फिर एक बात जहन में रखिएगा कि ये गुफ्तगू क्योंकि इज्तमाई पैराए में हो रही है यानी माशरे के हवाले से हो रही है तो यहाँ पर बंदगी की भी जो बात हो रही है ना ये इंडिविजुअल लेवल की बंदगी की बात नहीं हो रही है। यानी ये उस बंदगी की बात नहीं हो रही है कि जो हर इंसान ज़ाती तौर पर अपने घर में इबादत अंजाम देकर या अपने पर्सनल बिलीफ के तौर के बाद ये समझ रहा होता है कि मैं अल्लाह के सिवा किसी की बंदगी नहीं कर रहा बल्कि ये वो बंदगी और अब्दियत है कि जिसको माशरे में नाफिज होना है जिसकी एग्जिबिशन जिसका मुजाहिरा पूरे माशरे और सोसाइटी को करना है कि हाँ हम अब्द खुदा हैं। तो ये उससे बहुत आगे की बात है यानी उस पर्सनल लेवल की बंदगी और इबादत से बहुत आगे का मामला है। तो ये बात बिल्कुल जहन में रहे कि ये कौमी और इज्तमाई सतह की बंदगी है। फिर उसके बाद अब यहाँ पर उसके मुकाबले में नई बात है जो हमने सूरह मायदा में पढ़ी थी लास्ट टाइम वबिल वालिदैन एहसाना वज़िल क़ुरबा वल यतामा वल मसाकीन। अब यहाँ पर बात जिस पर जोर दिया जा रहा है अहद में मीसाक में वो क्या है कि तुम सब के सब इन हुकूक़ नास पर अपने आप को कायम करो। और जब हुकूक़ नास की अदायगी की बात हो रही है तो उसमें सबसे पहले जिसका जिक्र आ रहा है वो वालिदैन है। और ये जुमला मैं कई मरतबा आपकी खिदमत में अर्ज कर चुका हूँ कि अगरचे के तर्जुमे में इसको हम बीइंग गुड और इस कस्म के लफ्ज इस्तेमाल कर देते हैं लेकिन कुरान करीम इन तमाम मकामात पर हुसन और एहसान की बात कर रहा है खैर की भी बात नहीं कर रहा नेकी की भी बात नहीं कर रहा बल्कि ये कि लोगों के दरमियान इन्हें एक मुसलमान माशरे में लोगों के दरमियान जो ताल्लुक बने वो हुस्न सलूक पर मबनी हो न कि फ़कत नेकियां करने पर न कि फ़कत कोई एक बस एक अच्छा काम करने पर। तो इसमें सबसे पहले जाहिर है कि इंसान के लिए जिस जिन हस्तियों का हक सबसे पहले आता है वो वालिदैन है तो सबसे पहले जिक्र वालिदैन का आया वो बिल वालिदैन एहसाना। और उसके बाद आप समझ सकते हैं कि शायद इन ऑर्डर ऑफ इम्पोर्टेंस भी है ये कि वज़िल क़ुरबा यानी जो तुम्हारे क़राबतदार हैं जिनके साथ तुम्हारी रिलेशनशिप है जिनके साथ तुम्हारी रिश्तेदारियां हैं। फिर यतामा और यतीम के हवाले से कुरान करीम ने बहुत ज़्यादा ताकीद दी की है। और अगर मैं सूरह वल फजर की आयत याद दिलाऊं आपको तो उसमें क्या है बल्ला तुक्रमूनल यतीम यानी यतीम के हवाले से यहाँ पर इस आयत में एहसान के अंडर में यतीम की बात आ रही है और सूरह फजर में है यतीम की का इकराम करो कि तुम वो नहीं हो जो यतीम का इकराम करते हो, यानी तुम्हारी ये सुन्नत नहीं है यतीम का इकराम करना। और इकराम का मतलब क्या है कि उसको हर पस्ती और हर खराब हालत से निकाल कर बाइज्जत बनाना। यानी इस्लामी माशरे में यतीम की हालत हरगिज खराब नहीं होना चाहिए, यतीम को बाइज्जत होना चाहिए। ठीक है, जो बेसरपरस्त है उसे बाइज्जत होना चाहिए। तो यतामा फिर वल मसाकीन, इनके साथ हुस्न सलूक करो। और ये अब यहां पर अगर आप इस आयत को टाइटल में देखेंगे वइज अखज़ना मीसाक, तो हमको ये बात समझ में आ जाएगी कि ये रिकमेंडेशंस नहीं है, ये एडवाइस नहीं है, ये सजेशन नहीं है खुदा की तरफ से कि ये काम करो तो तुम्हारे हक में बेहतर है। बल्कि मीसाक का मतलब ये है कि ये अगर हमने दीन को कबूल किया है तो इन तमाम कामों के करने पर एक अटल और अटूट एग्रीमेंट है खुदा से हमारा। ये बहुत अहम बात है। और इसी बिना पर हम इस बात को आगे भी सोच सकते हैं कि अगर किसी माशरे में जो मुसलमान माशरा है, जो अपने को इस्लामी माशरा कहता है या समझता है, और अगर वो ये सारे के सारे काम या इनमें से किसी भी काम को नहीं कर रहा होगा तो वो क्या कर रहा है? वो गुनाह नहीं कर रहा है, वो खुदा के साथ किए हुए अपने पक्के अहद को तोड़ रहा है। और अब आप खुद इस बात को समझ सकते हैं कि जब ये वाली चीज होगी तो फिर उसके बाद किस किस्म के नताइज बरामद होंगे और क्या कुछ होगा, तो उसको भी आज हम इंशाल्लाह देखेंगे थोड़ा सा इस ज़ैल में। ठीक है, तो ये बहुत अहम बात है कि ये तमाम की तमाम बातें किसके अंडर में आ रही हैं? मीसाक इलाही के अंडर में आ रही हैं। मीसाक, जिसका मैंने आपको माना बताया था कि मीसाक यानी इंतहाई मजबूत अहद जो होता है, बावसूक अहद और एग्रीमेंट। ठीक है, तो पहली चीज क्या हुई? अल्लाह के सिवा किसी की बंदगी नहीं होगी। फिर उसके बाद चार ग्रोहों की फहरिस्त गिनाई गई, इनके साथ हुस्न सलूक होगा, नेकी नहीं होगी, हुस्न सलूक होगा। और ये बात भी मैं बार बार आप लोगों को की खिदमत में अर्ज कर चुका हूं कि नेकी करने में और हुस्न सलूक में कितना बड़ा फर्क होता है। ठीक है, इसमें बहुत बड़ा डिफरेंस है कि अगर सलूक का हुस्न और एक मामूली या नॉर्मल वे ऑफ गुड बिहेवियर, ये दोनों बिल्कुल अलग बातें। तो एहसान है, हुस्न है, वालिदैन, ज़वल क़ुरबा, यतामा और मसाकीन। और इसी बिना पर एक खास बात क्या है कि यानी एक छोटी सी मिसाल है कि अगर एक मुसलमान माशरे में जो इन उसूलों पर कायम है, अगर एक इंसान किसी जगह पर मजबूर हो जाता है, यानी इंसान की जिंदगी में बहुत सारे वाकयात आते हैं, छोटे छोटे मसाइल इस किस्म के दरपेश हो सकते हैं कि हम किसी जगह पर गए, हमारा बैग खो गया, हम जो हैं किसी जगह पर गए, या मुझे अगर कल अपने बिल्स पेमेंट करने हैं, या इस किस्म के छोटे छोटे कमिटमेंट्स हैं। तो अगर एक मुसलमान माशरा है तो उसूली तौर पर किसी मुसलमान को इन मसाइल के लिए हरगिज परेशान नहीं होना चाहिए। यानी अगर इस किस्म के मामलात में एक मुसलमान परेशान होकर अपने घर में बैठे और उसको किसी किस्म की इस हवाले से अजियत और तकलीफ भी पहुंचे और परेशानी भी आए, तो फिर ये मुसलमान माशरा नहीं है, ये वो माशरा नहीं है जो उस मीसाक इलाही पर कारबंद है। या जैसे रसूल खुदा ने खुद ही फरमा दिया है कि यानी वो मुसलमान ही नहीं है कि खुद पेट भर के खाना खा के सो जाए और पड़ोसी जो है वो भूखा रह जाए। तो ये तमाम की तमाम बातें क्या हैं कि इस मीसाक में आती हैं, इस कोवेनेंट में आती हैं। और फिर उसके बाद वकूलू लिन्नास हुस्ना, यहां भी आप देखें लफ्ज हुस्न है, लोगों के साथ। अब इसका तर्जुमा भी ये कर दिया जाएगा कि लोगों के साथ अच्छी बात करो, नहीं, कूलू बात करो, लिन्नास न कि लिल मोमिनीन, तमाम इंसानों के साथ। और इसमें इमाम सादिक अलैहिस्सलाम का एक बड़ा अच्छा जुमला है कि इंसानों के साथ मुआमला नहीं करना है, जो आपने अपने असहाब को एक खत लिखा था कि तुम्हें इंसानों के साथ, यानी इन विद द ह्यूमैनिटी एट लार्ज, तुम्हें उनके साथ अच्छा मुआमला नहीं करना है, मुजामला करना है। मुजामले का क्या मतलब होता है? जमाल के साथ, जमाल जमाल के साथ डीलिंग करना है, इन्हें तुम्हारी डीलिंग में जमाल पाया जाना चाहिए, ना कि फकत एक डीलिंग हो। तो ये रिकमेंडेशन यानी ये एडवाइस कुरान और मासूम दोनों की है कि जब भी तुम लोगों के साथ मामला करो तो हुस्नो जमाल के साथ मामला हो, ताकि लोग तुम्हें उसके उस हवाले से याद रखें और इस बिना पर तुमसे करीब हों, और तुमसे करीब होने की बिना पर तुम्हारे दीन से करीब और नज़दीक हों। और वो चीज़ जो इमाम अलैहिस्सलाम फरमाते हैं कि तुम अपने अमल और किरदार से हमारे लिए और दीन के लिए तबलीग करने वाले बनो, ज़बान से ज़्यादा बातें करने की ज़रूरत नहीं है, तुम्हारे अमल और किरदार को देखकर लोगों को दीन से नजदीक होना चाहिए। तो अब यहां पर जो बात आ रही है कि अब ये बातें हुकूकुन नास की हैं, हुकूकुल इबाद की, और हुकूकुल इबाद में भी जब आप देख रहे हैं तो जोर किस पर है? हुसन पर है, जोर किस पर है? जमाल पर है। और इसमें खाली ये नहीं है कि आप अगर अच्छी बात कहें या अच्छा गुफ्तगू करें तो उसमें आप खाली अपने रिश्तेदारों या अपने करीबियों को देखें, बल्कि अच्छी गुफ्तगू करने में, अच्छे बात करने में तमाम इंसानों के साथ आप अच्छी बात करें। लेकिन जाहिर है कि मामलात में थोड़ा डिफरेंस यकीनन आएगा अगर वो मोमिन है या गैर मोमिन है। फिर उसके बाद व अकीमुस्सलात व आतुज़्ज़कात, और ये वही बात है जो पहले भी हम कर चुके हैं, अकीमुस्सलात। तो इससे यानी आप अगर इस आयत को देखें तो इस आयत में हुकूकुल इबाद को मलफूफ कर दिया गया है, लपेट दिया गया है दो चीज़ों के माबैन। इब्तदा हुई है ला तअबुदूना इल्लल्लाह से, और ख़त्म हुआ है अकीमुस्सलात व आतुज़्ज़कात से। तो इसका मतलब यही है कि जो कुछ भी हुकूकुल इबाद के नाम पर सामने आता है वो हुकूकुल्लाह के मातहत है। यानी अगर कोई इंसान बंदगी खुदा से बेखबर हो, सलात के क़याम से बेखबर हो, तो वो अल्टीमेटली बाकी चीज़ों से भी बेखबर हो जाएगा। और ये तजुर्बे हम करके देख सकते हैं, यह कोई इतना ज़्यादा मुश्किल काम नहीं है, यह आप जब चाहें ये तजुर्बा करके देख लें कि बहुत सारे लोग फिलेंथ्रोपिस्ट होने के, इंसानों के खिदमत गुजार होने के दावेदार बनते हैं बहुत ज़्यादा, लेकिन अल्टीमेटली वो इंसानों की कितनी खिदमत करते हैं वो सबको पता है कि सही मानों में जो इंसानियत की खिदमत करते हैं वो वही लोग हैं कि जो अल्लाह के मुखलिस बनते हैं, वही इंसान की पुरखलूस खिदमत भी करते हैं। वरना बाकी जो भी करेगा वो दिखाएगा कि जी मैं आपसे बड़ा सिंसियर हूं, लेकिन पूरा अपना मतलब करेगा और लोगों को अपने बेनिफिट के लिए ही ज्यादातर इस्तेमाल करेंगे, ठीक है। लेकिन क्या हुआ कि ये अहद हमने लिया, फिर हुआ क्या कि थुम्मा तवल्लैतुम इल्ला क़लीलम मिनकुम, लेकिन तुम में से बहुत सारे अक्सरियत पलट गई, इस मिसाक पर कायम नहीं रहे मगर थोड़े से। 84 में भी बात आगे बढ़ती है मिसाक की, वَإِذْ أَخَذْنَا مِيثَاقَكُمْ لَا تَسْفِكُونَ دِمَاءَكُمْ, और हमने तुमसे इस बात का भी मिसाक लिया किस बात का? ला तस्फिकून दिमागकुम, कि तुम अपना खून नहीं बहाओगे, यानी अपना खून नहीं बहाओगे का क्या मतलब होगा कि आपस में खाना जंगी नहीं करोगे, एक दूसरे के साथ नहीं लड़ोगे, एक दूसरे के साथ कताल नहीं करोगे, ठीक है। और ये चीज हमने सूरह हुजरात में भी पढ़ी थी कि जहां पर इस किस्म की बात आई थी कि तुम अपने नफूस को खराब ना करो, अपने नफूस के साथ दुश्मनी नहीं करो, यानी गीबत और तजस्सुस और उसकी जब बात हो रही थी, तो यानी कुरान करीम ये बात करना चाह रहा है, हमें बात सिखाना चाह रहा है कि जो भी फसाद दाखिली है वो ये ना समझे एक ग्रोह कि मैं बच गया हूं और मैंने किसी दूसरे को नुकसान पहुंचा दिया है, अल्टीमेटली सब के सब भुगतोगे उसका अंजाम, सब के सब उस मुसीबत में मुब्तला हो गए। तो विद इन दरून खाना, अपने घर के अंदर किसी किस्म का भी तफरका और फसाद बर्पा नहीं करना है। यानी कि जैसे मैंने बार बार ये बात आप लोगों के सामने कही कि ये बहुत अहम बात है और इस पर तकरीबन हमारी तवज्जो बड़ी कम रहती है और हम इस किस्म की चीजों को करने में बड़े जल्दी आमादा हो जाते हैं, और हमारा जितना भी सेंस ऑफ जस्टिस और मुजाहिदा है ना, वो तमाम का तमाम अपने लोगों पर ही निकलता है। दुश्मनों को तकरीबन हमसे कोई नुकसान नहीं पहुंचता है। जितना ज्यादा भी हमारे ये मुजाहिदाना और शुजाना जज्बात है ना, वो सब अपने ही लोगों पर निकलते हैं, जो कि बड़े अफसोस की बात है कि जबकि कुरान करीम बार बार इस बात को बयान कर रहा है हमसे कि ये वाला काम अगर तुमने किया तो गोया के खुद अपने ही आपको नुकसान पहुंचा दिया, अपने ही को कत्ल कर लिया, अपने ही को तबाह कर लिया, अगर खाना जंगी और तफरीके में पड़ गए। तो ला तस्फिकून दिमाअकुम, तुम खुद अपना खून नहीं बहाओगे, वला तुखरजून अनफुसकुम मिन दियारकुम, और अपने नफूस को यानी अपनी जानों को अपने घरों से बाहर नहीं निकालोगे। और ये बाद में आ रहा है कि बनी इसराइल ने इस किस्म के काम किए हैं बहुत ज्यादा, कि आपस में फितना तफरका, फिर कुछ लोगों को निकाल दिया, फिर उन्हीं को वापस लाने के लिए उनसे तावान ले रहे हैं, ये सब आगे की आयतों में मौजूद है। और इस काम में पेश पेश कौन थे? इनके मजहबी लीडरान और रहनुमा, और इन तमाम कामों के लिए वो तौरात की आयतों को तोड़ मरोड़ कर उसमें से तावीलात और तौजीहात निकालते थे, कि ये तमाम की तमाम चीजें हम अपने पास भी देखते हैं कि लोगों का खून बहाने के लिए, घर उजाड़ने के लिए, उनको मुसलमानों को ही गुलाम और कनीज बनाने के लिए कुरान की आयतों से प्रेफरेंस आ रहे होते हैं कि जनाब इनके साथ ये कर दो, इनके साथ ये कर दो, इनके साथ ये नहीं, कि वो आयतें जो मुशरिकीन पर और मुनाफिकीन के लिए हैं वो आयतें पूरी की पूरी मुसलमानों पर जाके अप्लाई हो जाती हैं। तो ये मीसाक है खुदा का, ये खुदा ने अहद लिया आपस में, यानी कि बनी इसराइल के रेफरेंस से बात की गई है, लेकिन बनी इसराइल के रेफरेंस देने का मतलब ये नहीं है कि ये बातें खाली उनके लिए थी। जब उसी तमाम कानून को कुरान में बयान कर दिया गया है तो क्या इसका मतलब ये नहीं है कि ये तमाम उसूल हम पर भी अप्लाई हो रहे हैं, या ये कोवेनेंट्स जो हैं और ये अल्लाह ताला के अहद और प्रोमिसेस जो हैं ये हमारे लिए भी वैलिड हैं, या हम इस पे हाथ धो के इसकी तिलावत करके हाथ झाड़ के उठ खड़े हों कि नहीं ये तो उनकी बात थी, हम फारिग। तो जाहिर है कि हमको यहाँ पर इस बात की समझ आना चाहिए कि ये तमाम की तमाम बातें हमारे लिए भी हैं, और जो उन्होंने खिलाफ वर्जी करके जो पाया और जो उनका हशर हुआ बाद में, अगर नऊज़ु बिल्लाह हमने खिलाफ वर्जी की तो हम भी उससे बच नहीं पाएंगे। अब इसी में एक और आयत मैं आपको सूरह मायदा में 70-71, ये भी मीसाक के ही बारे में, 70 और 71, कि लकद अखज़ना मीसाका बनी इसराइल, कि और बेशक हमने बनी इसराइल से मीसाक लिया, وَأَرْسَلْنَا إِلَيْهِمْ رُسُولًا. اب یہ ان دو آیتوں کے طریقے سے جو پہلے میں نے سورہ مائدہ کی اور ابھی آج سورہ بقرہ کی آیتوں کی تلاوت کی، ان کے طریقے سے میثاق کی تفصیل نہیں ہے یہاں پہ، بلکہ صرف ایک جملے میں میثاق کو ڈیفائن کر دیا گیا ہے، وَأَرْسَلْنَا إِلَيْهِمْ رُسُولًا، کہ اور ہم نے ان کے پاس ترتیب وار رسول بھیجے، ارسال کیے، یعنی کہ رسول کا آنا اور رسول کا پیغام دینا اور رسول کی شریعت، یہی میثاق الہی ہے. یہاں پر ہم کو یہ بات بھی سمجھ میں آ رہی ہے کہ میثاق کا مطلب یہ نہیں ہے کہ کوئی الگ سے لوگوں کے پاس کوئی لکھا ہوا کوئی اگریمنٹ آ رہا ہے کہ آ کے آپ سائن کریں، بلکہ جو کچھ بھی رسول ہر دور میں لے کر آئے یا اب رسول خاتم کے آنے کے بعد جو کچھ کتاب خدا میں اسپیسیفکلی اسپیشلی جو کچھ بھی موجود ہے، وہ خدا کا عہد اور میثاق ہے ہمارے ساتھ. اور اگر ہم نے کلمہ پڑھ لیا ہے، ہم نے دین اسلام کو قبول کر لیا ہے، تو گویا ہم نے اس ایگریمنٹ پہ سائن کر دیے اور اس کو اپنی زندگی کے لیے قبول کر لیا ہے. اور یہاں پر ہی بہت ہی آئرونک جو اسپیکٹ سامنے آتا ہے وہ یہ ہے کہ قرآن ہمارا میثاق ہے جس کی ہمیں کوئی خبر نہیں ہے. یعنی جو اگر آپ اس بات کو دیکھیں اور اس پہلو اور اس پیرائے میں چیزوں کو ویو کرنے کی کوشش کریں اس اینگل سے کہ یہ ہمارا کووننٹ ہے، اس پر ہم نے کلمہ پڑھ کر اپنی سگنیچر ثبت کیے کہ جی بالکل ٹھیک ہے، یہ وہ عہد ہے جو میں نے مان لیا قبول کر لیا، اور اس کی کسی بات کی خبر ہی نہیں ہمیں کہ اس میں کیا ہے کیا نہیں ہے، کیا کرنا ہے کیا نہیں کرنا، کچھ پتہ نہیں. بہرحال تو ہم نے بنی اسرائیل سے میثاق اخذ کیا اور ان میں رسول بھیجے پے در پے، لیکن وہ کیا کرتے تھے؟ اب یہاں سے میں اس طرف آتا ہوں کہ لوگوں کے رویے، اہل کتاب کا رسپانس، ان کا ایٹیٹیوڈ along the centuries، صدیوں سے اس میثاق خدا کے مقابلے میں کیا رہا ہے. ٹھیک ہے، اب اس کی بات کرتے ہیں کہ وہ کیا ہے، اور جب انشاءاللہ ہم ان آیتوں کو دیکھیں گے تو ہمیں جس بات پر سب سے زیادہ حیرانی ہوگی وہ یہ ہوگی کہ یہ تمام باتیں ہمارے رویوں سے کتنی سملیرٹی رکھتی ہیں. کیونکہ جس زمانے میں یہ بنی اسرائیل اور اس کے میثاق اور اس کی بات ہو رہی ہے، یہ زمانہ ہم سے کم از کم 3000 سال پہلے کا زمانہ ہے، یہ کوئی آج کے دور کی بات نہیں ہو رہی ہے. میثاق بنی اسرائیل کا حضرت موسیٰ علیہ السلام کا دور ہے، اور حضرت موسیٰ علیہ السلام کا دور کم از کم بھی آئی تھنک بٹوین 3000 to 3500 ایئرس ہمارے زمانے سے ماقبل ہے. تو ان رویوں کو اور پھر پوری صدی بائی صدی، سینچری بائی سینچری جو کچھ ہوتا گیا اور آج تک پہنچ کے آپ دیکھیں کہ آپ کو بالکل لگے گا ہی نہیں کہ یہ آیتیں کسی اور کے بارے میں بات کر رہی ہیں. کیا ہوا ان کے پاس جب ہم نے ان کے پاس رسول بھیجے اور یہ بات ہم کو سمجھ میں آ گئی کہ رسول کا آنا، رسول کا پیغام، رسول کے ذریعے سے آنے والی کتاب، یہی میثاق خدا ہے، وہ الگ سے کسی کے پاس کچھ نہیں آتا. کلما جاءہم رسول، جب بھی ان کے پاس کوئی ایسا رسول آیا، لا تہوا انفسہم، جو ان کی ہوائے نفس کے مطابق نہیں بات کر رہا تھا. اور ظاہر ہے کوئی رسول بھی لوگوں کی ہوائے نفس کے مطابق بات نہیں کرتا ہے، کیونکہ رسول جو بھی پیغام لے کر آتا ہے وہ پیغام حق ہے، وہ سچ ہے، وہ لوگوں کی پسند یا ناپسند کو مد نظر رکھ کے بات نہیں ہوتی ہے. یعنی لوگ اور ظاہر ہے لوگوں کی پسند اور ناپسند، جو آیت یہاں پر ہے تہوا انفسہم، یعنی وہ ہوائے نفس کے مطابق ہوتی ہے. اس میں لوگ کتنے ہیں کہ جو رائٹ اور رونگ کو یا ٹروتھ اینڈ فالس کو دیکھ کے فیصلے کرتے ہیں، آپ کو 1% بھی نہیں ملیں گے زندگی میں. تو جب بھی رسول کی آمد کے ساتھ جو پیغام آیا وہ لوگوں کی ہوائے نفس کے مطابق نہیں تھا, تو ان لوگوں نے کیا کیا جنہوں نے رسولوں کو مانا تھا؟ فریقاً کذبوا, کسی کو انہوں نے جھٹلا دیا. وفریقاً تقتلون, فریقاً یقتلون, اور کچھ کو انہوں نے قتل کر دیا. اور قتل کا جو معنی ہے یہ بھی دو طریقوں میں آتا ہے, دو پاسبلٹیز ہوتی ہیں قتل کی بھی. ایک قتل کا مطلب یہ ہوتا ہے کہ فزیکلی قتل کر دیا جائے, اور ایک قتل کرنے کا مطلب یہ ہوتا ہے کہ پیغام کو مٹا دیا جائے. یعنی جھٹلانے سے بھی زیادہ کی جو بات ہوتی ہے. یعنی مثال کے طور پر کہ اگر آج کے دور میں ہم نے جس چیز کو دیکھا کہ قرآن کا نام لے کر اور جس طریقے سے احکام خداوندی کی خلاف ورزی کی گئی اور دھجیاں اڑائی گئیں, یہ کیا ہے؟ یہ قتل کرنا ہے, یہ قتل ہے, یہ جھٹلانا نہیں ہے, یہ تکذیب نہیں ہے, جھٹلانا نہیں ہے کہ قرآن کی آیتیں پڑھ پڑھ کر اور حکم خدا اور دین خدا اور اس کی اسپرٹ کو تباہ کیا جائے, اس کو ریفرنس بنا بنا کے. یہ قتل ہے, یہ بھی قتل ہے. تو لوگوں نے اگر رسول ان کی ہوائی, تو یہاں سے اب آپ خود ہی سمجھ لیں کہ کوئی ایک بھی رسول نہیں بچا ہوگا جس کے ساتھ ان دو میں سے ایک سلوک نہ ہو, کہ یعنی یا تو اس کو جھٹلایا گیا یا اس کو ان دو میں سے کسی ایک طریقے سے قتل کرنے کی کوشش کی گئی اور فزیکلی ان کو قتل کر دیا گیا. یعنی جیسے مثال کے طور پر اس کی ایک مثال ہے کہ صفین کی جنگ میں, کہ جب قرآن کو نیزوں پر اٹھا کر اور تحکیم کا نعرہ اور وہ لگایا گیا, تو آپ کا کیا خیال ہے یہ جھٹلانا تھا دین کو؟ یہ قرآن ذبح کرنے والی بات تھی, دین کے گلے پہ چھری چلانے والی بات تھی یہ ساری, یہ جھٹلانا نہیں ہے. تو قتل دونوں طریقوں سے ہوتے ہیں. تو ان لوگوں نے کیا رسپانس ہے؟ اور جیسا میں نے آپ سے کہا کہ یہ رسپانس خالی 3000 سال پہلے کی بنی اسرائیل کی قوم کا نہیں تھا, یہ تھرو آؤٹ یہ والا کام ہوا ہے کہ جب نبی کے پیغام نے, رسولوں کے پیغام لوگوں کی ہوائے نفس کو سوٹ نہیں کر رہا تھا, اس کے مطابق نہیں تھا, انہوں نے یہ کام کیے. اور اس کے بعد, جو بڑی عجیب بات ہے کہ ہم پوچھیں کیا شرمندہ ہو گئے پھر لوگ, یعنی جن لوگوں نے آیات کو, کتاب خدا کی آیات کو ٹوسٹ کیا, مسخ کیا, اس میں سے وہ باتیں نکالیں کہ جو ہرگز ہرگز اس میں نہیں تھیں, ان سے سوء استفادہ کیا, قتل و غارت گری, فتنہ و فساد مچایا, کیا انہیں یہ سب کام کرنے کے بعد شرم آ گئی کوئی؟ ایسا بھی کچھ نہیں ہوا. اگلی آیت کیا بتاتی ہے؟ وَحَسِبُوا أَلَّا تَكُونَ فِتْنَةٌ, اور وہ یہ گمان کرتے رہے کہ ان پر کسی قسم کا کوئی فتنہ اور خرابی نہیں پڑنے والی ہے, کہ یہ جتنے بھی انہوں نے کام کیے, نو ریمورس نو ریگریٹ, کوئی شرم و حیا نہیں ہے اس کے بارے میں کہ انہیں کوئی برا لگا ہو کہ ہم نے کوئی بہت غلط کام کر لیا. ٹھیک ہے, پھر کیا ہوا؟ فعموا وصموا, فعموا وصموا, عمیا عمیون کس کو کہتے ہیں؟ بلائنڈ ہو جانے کو. اور صم جو ہے وہ کس کو کہتے ہیں؟ ڈیف ہو جانے کو, بہرا ہو جانے کو. تو ان حرکتوں کی بنا پر وہ کیا ہو گئے؟ بہرے اور اندھے ہو گئے. جو بات میں آپ کی خدمت میں عرض کر رہا تھا نا, کہ انسان یا اقوام کے اندر اگر خدا نخواستہ یہ والی بات کہیں سے بھی آ جائے کہ حقوق اللہ کو یا خدا کی ہدایات کو اگنور کر کے, پسے پوش ڈال کے, اس کی خلاف ورزی کر کے ہم خالی حقوق العباد سے کام چلا سکتے ہیں, تو یہ بہت بڑی تباہی کی ریسیپی ہے. इस आयत पे और कर लीजिए, आयत नंबर 71 पे, के जब इस किस्म के काम होते हैं, यानी नबी की दावत को झुटलाना, उसकी खिलाफ वर्जी करना, और फिर उसके बाद एहसास शर्मिंदगी से भी आरी रहना, तो कौम अंधी और बहरी हो जाती है, उनकी बसारत और समात गुम हो जाती है, खत्म हो जाती है। अच्छा, अब उसके बाद ये आयत एक बड़ी अजीब बात कहती है, बहुत अजीब बात कहती है। सुम्मा, फिर क्या हुआ जब ये लोग अंधे और बहरे हो गए? क्या खुदा का अजाब आया उन पर? क्या खुदा ने इनको डिस्ट्रॉय कर दिया? नहीं। सुम्मा ताबल्लाहु अलैहिम, अल्लाह ने उन पर तौबा की। इज्तिमाई सतह पर खुदा की रहमत इनफरादी सतह के मुकाबले में बहुत ज्यादा होती है। जैसे मैंने आपको पहले भी एक आयत बताई थी कि अगर कौम ईमान और तकवा पे आए तो खुदा की तरफ से गारंटी है दुनिया के अंदर भी बरकत और नेमत की, इंडिविजुअल के लिए नहीं है। وَلَوْ أَنَّ أَهْلَ الْقُرَىٰ آمَنُوا وَاتَّقَوْا لَفَتَحْنَا عَلَيْهِمْ بَرَكَاتٍ مِّنَ السَّمَاءِ وَالْأَرْضِ، کہ اگر بستی والے یعنی اجتماعی سطح پر تم ایمان اور تقویٰ پہ آ جاؤ، اجتماعی سطح پر ہم یقیناً آسمان سے اور زمین سے تمہارے اوپر برکتوں کے دروازے کھول دیں گے۔ تو اجتماعی سطح پر، قومی لیول پر خدا کی طرف سے رحمت اور درگزر بہت زیادہ ہے بنسبت انفرادی لیول کے۔ تو اب آپ دیکھیں کہ لوگوں نے یہ سلوک کیا لیکن خدا نے ان پر توبہ کی۔ توبہ کا مطلب ہوتا ہے پلٹنا، یعنی خدا ان کی طرف رحمت کے ساتھ پلٹا، خدا نے ان کے لیے مہلت کے دروازے کھولے، اور جو بھی تھوڑی بہت توبہ تھی یا جو بھی ان میں سے تھوڑے سے بھی لوگ اگر متوجہ تھے تو ان کو بنیاد بنا کر خدا نے ان کو دوبارہ ایک رستے پہ لایا۔ لیکن پھر کیا ہوا؟ ثُمَّ عَمُوا وَثَمُّوا كَثِيرٌ مِّنْهُمْ، لیکن ان کی کثرت اسی اندھے پن اور بہرے پن پر ہی رہی، لوگوں کی کثرت۔ اور یہ ظاہراً بات ہو رہی ہے کس کی؟ بنی اسرائیل کی، اہل کتاب کی، نصارہ کی۔ ٹھیک ہے، یہ رویے ہیں لوگوں کے، یہ طریقے ہیں ان کے، کہ جو جس کے بعد، یعنی کہ جب وہ آتے ہیں، جی، تو ایک آیت اور اسی میں ہی، یعنی اسی کو ہی کنٹینیو کرتے ہوئے، کہ جو ہمارا وہ تھا کہ اہل کتاب خود اپنے بارے میں کیا سوچ رکھتے ہیں، یعنی اپنے آپ کو کیا دیکھتے ہیں اس میں۔ تو آپ کو یہ بات اس سے سمجھ میں آ گئی 70-71 سے کہ انہیں بالکل کوئی شرم نہیں آتی ہے، وہ یہ حرکتیں کرتے رہتے ہیں، ان کے مذہبی رہنما جو ہیں اسی طریقے سے دین کو، آیات الہیہ کو توڑتے مروڑتے رہتے ہیں، خرابیاں پیدا کرتے رہتے ہیں، اور کوئی شرم و حیا نہیں۔ اب اسی کو ہی آگے سپلیمنٹ کر لیجئے کہ اپنے بارے میں ان تمام حرکتوں کے کرنے کے باوجود اپنے بارے میں ان کے کیا اقوال ہیں، کن کے؟ اہل کتاب کے۔ اور ابھی یہاں بھی ریفرنس زیادہ تر یہود و نصارہ کا ہے۔ اس میں بھی میں آپ کے سامنے دو آیتیں رکھ دیتا ہوں، ٹھیک ہے؟ ٹاپک کنیکٹ ہو رہا ہے نا، کہ میثاق، میثاق خدا کیا ہے، میثاق توڑنے کا نتیجہ کیا نکلتا ہے، میثاق کو بریک جو لوگ کرتے ہیں انتہائی ڈھٹائی اور بے حیائی سے، کسی قسم کی کوئی ان کے پاس شرم و حیا نہیں آتی ہے، لیکن خدا قومی سطح پر بے انتہا مہلت کا، مہلت دے رہا ہوتا ہے، بہت زیادہ رحمت کا مظاہرہ کرتا ہے، عذاب فوراً نہیں آتا، ان کو ڈھیل پر ڈھیل مل رہی ہوتی ہے، لیکن وہ خود اپنے بارے میں क्या नजरिया रखते हैं ये देख लें। आयत नंबर 18 सूरतुल माईदा, वकालतिल यहूद वन्नसारा नहनो अबनाउल्लाहि व अहिब्बाउह। अब ये हरकतें तो पता चल गई ना कि क्या इनकी, ये बात तो समझ में आ गई ना कि खुदा ने मीसाक लिया और मीसाक का इन्होंने क्या हशर किया, उसको कितना पूरा किया, उन तमाम चीजों को। और उसके बाद अपने बारे में क्या फरमाते हैं, वकालतिल यहूद वन्नसारा, यहूद और नसारा दोनों ये कहते हैं नहनो अबनाउल्लाहि, हम अल्लाह के बेटे हैं। अल्लाह के बेटे का मतलब कि वी आर द चिल्ड्रन ऑफ गॉड। तो चिल्ड्रन ऑफ गॉड के उसमें वो वाली बात नहीं है कि आप समझें कि चिल्ड्रन ऑफ गॉड कोई फिजिकल सेंस में आ रहा है, बल्कि वी आर द चूज़न वंस। यानी बिल्कुल इसी तरीके से कि जैसे हम अपनी जिंदगी में होते हैं ना कि आप किसका ख्याल रखते हैं, आप किसके लिए घर बनाते हैं, आप किसकी किफालत करते हैं, किसकी जरूरियात पूरी करने के लिए परेशान होते हैं, अपने अपने बच्चों की या अपने पड़ोस के बच्चों की या महल्ले के बच्चों की। तो ये वो सेंस है कि आउट ऑफ ऑल द ह्यूमैनिटी गॉड केयर्स फॉर अस ओनली। और उसमें आगे चल के वो सारी बातें भी आ जाती हैं कि बिल्कुल जिस तरीके से कि आप अपने बच्चों के 10 खताएं माफ कर देते हैं, दूसरों की 2 छोटी छोटी गलतियों को भी बड़ा बना के बैठ जाते हैं, बिल्कुल ये वही वाला आइडिया है इनका कि हम चाहे कुछ भी करते रहें, हम तो अल्लाह के चिल्ड्रेन हैं, हमें तो कुछ नहीं होना। ठीक है, हम नहनो अबनाउल्लाहि व अहिब्बाउहू, और उसके महबूब हैं, हम उसके महबूब हैं, उसके बेटे हैं और उसके महबूब हैं। ये नजरिया अपने बारे में, यानी वी आर द चूजन वंस, वी आर द फेवर्ड वंस, वी आर द चेरिश्ड वंस। ठीक, अब उसके बाद खुदा का क्या जवाब है इनको, खुदा की तरफ से भी जवाब भी आया। قل فلما يعذبكم بذنوبكم, خدا کہہ رہا ہے فلما, پس پھر کس لیے, يعذبكم بذنوبكم, تمہیں تمہارے گناہوں کی بنا پر عذاب کیوں آتا ہے پھر تمہارے اوپر, جو تکلیف ہے, جو اذیت ہے. اور اس میں یعنی کہ اگر آپ ہسٹری پڑھیں تو شاید اہل کتاب میں سب سے زیادہ جو عذاب آئے ہیں وہ ان بنی اسرائیل پر ہی آئے ہیں. سب سے زیادہ جو خراب نتائج اور انجام سے دوچار ہونے کی بات ہوئی ہے وہ بنی اسرائیل کے ساتھ ہی ہے. تو ظاہر ہے کہ اب یہ قرآن کی بات ہے, یعنی کہ اب یہ 1800 سال بعد کی بات ہے حضرت موسیٰ کے. تو فَلِمَ يُعَذِّبُكُمْ بِذُنُوبِكُمْ, کہ خدا تمہیں پھر کس لیے عذاب دیتا ہے تمہارے گناہوں کی بنیاد پر. یعنی اب اس میں کیا بات آ رہی ہے کہ اس قسم, اب ہمارے لیے اس پہ کیا سبق ہے کہ اس قسم کی فضول بات ایک لمحے کے لیے بھی دماغ میں نہیں آنی چاہیے. فیورڈ ونز اور اللہ کے محبوب, یہ سب جو ہے کچھ نہیں ہے. جو کہ پانچویں امام نے بھی فرمایا ہے, خود اپنے بارے میں فرمایا ہے کہ ہماری خدا سے کوئی رشتہ داری نہیں ہے. اس بات کو اچھے طریقے سے سمجھ لو کہ ہماری کسی کی بھی خدا سے کوئی رشتہ داری نہیں ہے. جو اللہ کا بندہ ہے وہی محبوب ہے. قل ان کنتم تحبون اللہ فاتبعونی یحببکم اللہ, یہ اصول ہے جو قرآن نے دیا ہے کہ جو رسول کی اطاعت میں اللہ کی بندگی کی راہ میں ترقی کرے گا وہ محبوب خدا ہے, اللہ اسے محبت کرے گا. باقی ادھر ادھر کی کوئی فالتو باتیں کہ ہم اس قوم سے تعلق رکھتے ہیں, ہم یہ ہیں, ہم وہ ہیں, تو ہم اللہ کے چوزن ونز ہیں یا ہم اللہ کے محبوب ہیں, ایسا کچھ بھی نہیں ہے. اور اگلا جملہ ٹکڑا جو ہے نا وہ بالکل یہی بتا رہا ہے, بل انتم بشر ممن خلق, کہ پہلی بات تو یہ کہ تمہارے گناہوں کی پھر عذاب کیوں آتا ہے, پھر اگر تمہارے یہی نظریات ہیں کہ نحن ابناء اللہ و احباؤہ, تو پھر یہ تمام کی تمام تکلیفیں کس لیے آتی ہیں تمہارے اوپر؟ اچھا, یہاں بھی ایک بہت اہم بات ہے جو سمجھنا ضروری ہے, کیونکہ دیکھیں شیطان جو ہے نا وہ کوئی رستہ خالی نہیں چھوڑتا ہے انسان کو بہکانے کا اور اسے غلط راہ پہ ڈالنے کا. خدا ہماری زندگیوں میں تکلیف کو لاتا ہے قومی اور اجتماعی سطح پر, اور اس کا بنیادی مقصد یہ ہوتا ہے کہ ہم اپنے ان غلط طریقوں کو جائزہ لیں اور صحیح کریں اور توبہ کریں اور راہ راست پہ آ جائیں. لیکن اور یہ بات ہم خود اپنی نظروں کے سامنے دیکھ سکتے ہیں کہ ہم اس چیز کو, اس تکلیف کو اپنے لیے ایک پنشمنٹ ماننے پہ تیار نہیں ہوتے ہیں. ہمیں زندگی میں مسلسل مصیبتیں چلی آ رہی ہیں, یعنی میں اب اجتماعی اور قومی سطح پہ بات کر رہا ہوں, اور یہ سورہ انعام کی آیتوں میں موجود ہے کہ ہم کس کس طریقے سے تمہیں تکلیف دیں گے یا عذاب میں ڈالیں گے, تمہارے اندر تفرقہ ہو جائے گا, تم گروہ گروہ ہو جاؤ گے, تم آپس میں ایک دوسرے سے لڑنا جھگڑنا شروع ہو جاؤ گے, تمہارے اندر سے امن و سکون غارت ہو جائے گا. یہ تمام باتیں موجود ہیں کہ یہ ہم اقوام میں اگر جب وہ ان رستوں سے ہٹیں گے ہم اس طریقے سے پنش کریں گے انہیں, لیکن یہ پنشمنٹ الٹیمیٹ نہیں ہے. اس کا مقصد کیا ہے؟ لیتضرعوا, تاکہ وہ تضرع زاری کریں, اپنے ویز کو ریپیئر اور مینڈ کریں, اپنی راہوں کو ٹھیک کریں. لیکن اب شیطان جو ہے وہ یہاں تک ہم کو لا کے گھما دیتا ہے کہ نہیں, یہ تو کچھ بھی نہیں ہے, یہ تمہارے دشمنوں کی سازش ہے, جو ایک بہت کامن سی بات ہے کہ یہ سب تمہارے دشمنوں کی سازش ہے, یہ کوئی اور مسئلہ ہے. یعنی ہم غلط نہیں ہیں, ہم اللہ کی پسندیدہ قوم ہیں, ہمارے پاس اللہ کے سارے فیورز موجود ہیں, ہم میں کوئی غلطی نہیں ہے. جبکہ یہ تمام کے تمام اصول, پیرامیٹرز, اسٹینڈرڈز سب قرآن نے رکھ دیے ہیں اپنے آپ کو پرکھنے کے لیے, کہ یہ میثاق جو بار بار آ رہا ہے اس پر اپنے کو پرکھیں. ہمارے اندر ہیں یہ چیزیں, ہمارے معاشروں میں یتیم ذلیل ہیں یا کریم ہیں؟ بہت آسان سی بات ہے. ہمارے معاشروں کے اندر جو بھی محروم طبقات ہیں ان کے ساتھ حسن سلوک ہوتا ہے یا سوء سلوک ہوتا ہے, کیا ہوتا ہے؟ تو اگر ہم میثاق الہی کو بریک کر رہے ہیں تو عذاب خدا, یعنی وہ عذاب جو لوگوں کو کی اصلاح کے لیے آتا ہے, ڈسٹرکشن والا عذاب بہت بعد میں آتا ہے, لیکن وہ عذاب اور سختی جو لوگوں کو ان کی غلط رستوں پر چلنے سے ہٹانے یا متوجہ کرانے کے لیے آتی ہے, اس کو ہم ماننے کوئی تیار نہیں ہوتے. وہاں بھی شیطان نے ہم کو عجیب قسم کے چکر دیے ہوئے کہ اس کا ریزن ہم نہیں ہے, یہ ہم نہیں. وہ تو عربی میں ایک آیت آپ کو اور پڑھ کے بھی سنا دیتا ہوں, تو یہ آپ دیکھ رہے ہیں کہ اس کے مقابلے میں رسپانس اپنے بارے میں کیا خیال ہے, کہ یہ تمام حرکتیں ہو رہی ہیں لیکن نحن ابناء اللہ و احباؤہ, کہ ہم تو اللہ کے فرزند ہیں اور اللہ کے محبوب ہیں, ہمارے ساتھ کوئی گڑبڑ کیسے ہو سکتی ہے, ہم کیسے غلط راہوں پہ ہو سکتے ہیں. تو خدا کا بالکل سٹریٹ فارورڈ, اور یہی قرآن کا حسن و جمال ہے کہ قرآن کے اندر جو ہے نا کہیں بھی کوئی لگی لپٹی یا فضول قسم کا تکلف نہیں ہے, جو بات ہے وہ عین حق ہے. نہ قرآن کسی کو خوش کرنے کے لیے ایک جملہ بولتا ہے, نہ کسی پر ظلم ہے, نہ کسی کی خاموخہ نازبرداری ہے, بالکل سٹریٹ پلین ٹروتھ. تمہیں یہ عذاب جو آ رہے ہیں, جو تکلیفیں آ رہی ہیں تمہارے گناہوں کی وجہ سے آ رہی ہیں, پھر یہ کیوں ہے, یہ کہاں سے آ رہا ہے؟ بل انتم بشر ممن خلق, نہیں خدا نے جتنی بھی مخلوقات پیدا کی ہیں تم ان میں سے ایک بشر ہو. अपने आप को ये स्पेशल टैग्स लगाना और स्पेशल स्टेटस देने की बात खत्म करो. यग़फ़िरु लिमन यशाउ व युअज़्ज़िबु मन यशाउ. और ये मशीयत इलाही पर मुनहसर है कि जिसकी चाहे मग़फ़िरत करे, जिसको चाहे अज़ाब दे. और इन्हें चाहे का मतलब यह है कि अकॉर्डिंग टू रूल्स, वो रूल्स हमने बता दिए हैं कि जो इमाम सज्जाद अलैहिस्सलाम का जुमला है कि जन्नत खुदा ने अपने इताअत गुजारों के लिए बनाई है, चाहे वो गुलाम हबशी क्यों ना हो. और जहन्नम खुदा ने नाफरमानों के लिए बनाई है, मासियतकारों के लिए बनाई है, चाहे सैयद करशी क्यों ना हो. ये आपके जुमले हैं कि ये सब बात करना छोड़ दो, फेवर्ड वंस और चूजन वंस. दूसरी आयत भी मैं आपको सुना देता हूं, 111 सूरह बकरा के. वकालू, ये लोग कहते हैं, क्योंकि आयत नंबर 42 तकरीबन 120 सूरह बकरा में, जैसा मैंने आपको बताया था, 80 आयतों में इन्हीं का ही जिक्र है. ये बनी इसराइल और अहले किताब का ही जिक्र है थ्रू आउट. तो 111 वकालू लन यदखुलल जन्नता, वो ये कहते हैं ये अहले किताब कि कोई हरगिज जन्नत में नहीं दाखिल होगा, इल्ला मन काना हूदन औ नसारा. मगर कैसे जन्नत में दाखिल होने का क्राइटेरिया देखें आप जरा, मगर ये कि वो यहूदी हो या नसरानी हो. ठीक, अब साउंड्स फेमिलियर. अब ये 3000 साल पुरानी बात तो नहीं है ना, आज भी यही नहीं है. जो सुन्नी होगा, जो शिया होगा, जो फला होगा, जो फला, उसके अलावा जन्नत में कोई नहीं घुस सकता. यानी जन्नत में घुसने का लफ्ज़ तो गलत है, यानी दाखिल होने का जो मेयार है वो क्या है, फिरके. ठीक, फिरके. इल्ला मन काना हूदन औ नसारा. तो ये इसीलिए, यानी यही कुरान का कमाल है कि एक बात भी वो नहीं कही है जो हमारे लिए गैर मुतल्लिका हो. क्या हम कहें, ओहो हम तो बिल्कुल ऐसे नहीं है, हमारा इसमें क्या है, तो ये तो उन लोगों की जहालतें थी सारी, हमारा क्या ताल्लुक इन बातों से. भी वही मामला है कि यानी इसमें दो बातें सामने आती हैं जो बिल्कुल थॉट प्रोसेस वही चल रहा है अभी भी, कि असल मसला जिंदगी का क्या है, जन्नत में दाखिल होना, न के इंसान बनना, न के अब्द बनना, न के कमाल इंसानियत को पाना, ये सब कुछ नहीं है. दुनिया के अंदर भी मेन ऑब्जेक्टिव अय्याशियों को हासिल करना है, और दुनिया से जाने के बाद भी ऐश वाली एक जगह पकड़ के बैठ जाना है. यह है माइंडसेट. ठीक, और ये किनका माइंडसेट है, किनकी सोच है, अहले किताब की, जिनके पास रसूल आए, जिनके पास नबी आए, जिनके सामने रोल मॉडल्स थे, जिनके सामने, जिनके हाथों में मुफस्सल किताबें दी गई, ये वो माइंडसेट है. भाई जिंदगी क्या है, खाली यदखुलल जन्नत है क्या, यानी जो जिंदगी रसूलों ने सिखाई है, जो जिंदगी जिसकी तालीम अंबिया अलैहिस्सलाम ने दी, वो खाली ये. और फिर उसके बाद जन्नत में दाखिल होने का मेयार क्या है, नेकी नहीं है, बंदगी नहीं है, हुस्ने अमल नहीं है, हुस्ने किरदार नहीं है, ट्राइबलिज्म है या सेक्टेरियनिज्म है. अब आप देख रहे हैं कि ये क्या जहन है, और किस कदर अफसोस की बात है कि ये वो लोग हैं कि जो हिदायत से बहरामंद हैं, यानी कि जिनके पास हिदायत आप यूं कह लेंगे टूट के बरसी है जिनके ऊपर. और हम अल्हम्दुलिल्लाह, हालांकि हमारी कोई इल्म नहीं है, नॉलेज नहीं है, लेकिन हम इस बात की गवाही देते हैं कि आज अगरचे के हमारे सामने रसूल और इमाम नहीं हैं, लेकिन जो उनके आसार हैं, اور اسپیشلی جو کچھ کتاب خدا ہے یہ بہترین ہدایت کنندہ ہے، بہترین راہ دکھانے والا ہے، اور زندگی کی حقیقت کو روشن کرنے والا ہے، ہماری حقیقت کو روشن کرنے والا ہے. لیکن آپ یہ دیکھیں یہ سوچ کیا ہے. ٹھیک، ایک وہ تھی جو سورہ مائدہ آیت نمبر 18، ایک یہ کہ کوئی ہرگز، اور لئی کا جو مطلب ہے نا ہرگز، نیور، میں نے جا ہی نہیں سکتا، پاسبل ہی نہیں ہے جنت میں داخلہ، الا من کان ہودا او نصارا. اچھا اب یہ جب مسلمانوں کے مقابلے میں آئے نا تو یہود و نصارا آپس میں ملے ہوئے ہیں، ہودا او نصارا یعنی تم مسلم، یو آر آؤٹ. جیسے ہم بھی یہ کرتے ہیں نا، یہ سنی کہتے ہیں شیعہ آؤٹ، وہ کہتے ہیں سنی آؤٹ، فلاں آؤٹ، وہ یہی گیم. اب اس کا بھی جواب خدا نے دیا ان کو جس طریقے سے اس میں تھا، تلک امانیہم. اچھا اب یہ بڑا بہت لطیف ہے یہ، کیونکہ بعض اوقات دل نہیں چاہتا کہ لطائف قرآن سے سرسری گزرا جائے. یہاں پر جو گفتگو ہو رہی ہے وہ کیا ہو رہی ہے، سامنے ہو رہی ہے نا. اگر مثال کے طور پر ہم کہیں کہ اس کو ہم ریفیوٹ کرنا چاہیں، رد کرنا چاہیں، تو ہم کہیں گے دس آرگیومنٹ از ایبسرڈ، یہی کہیں گے نا. کہ اگر کوئی سامنے آ کے بات کر رہا ہے ایک بات کہ جی ہمارے علاوہ کوئی جنت میں نہیں جائے گا، تو ہم اس کو، یعنی اگر ہم کنفرنٹ کرنا چاہیں گے تو ہم کہیں گے یور آرگیومنٹ از ایبسرڈ. لیکن اگر ہم ایک اصول کے طور پر بات کرنا چاہیں گے کہ نہیں، یہاں پر من و تو کا معاملہ نہیں ہے، یہ میری آپ کی لڑائی کا مسئلہ نہیں ہے، یہ ایک پرنسپل کی بات ہو رہی ہے، تو ہم کیا کہیں گے؟ آپ سمجھ رہے ہیں نا اس بات کو، یہ بات کیا ہوگی، دس آرگیومنٹ از ایبسرڈ. لیکن یہاں قرآن کریم دس نہیں کہہ رہا ہے، نہ یو ہے نہ دس ہے، دیٹ ہے. دیٹ از دیئر ویمزیکل اینڈ فینسیفل تھنکنگ. امانیہم یعنی یہ ان کے بعد دل کی آرزوئیں ہیں جو اڑا رہے ہیں. دیٹ، اب یہ دیٹ کیوں استعمال کیا یہاں پہ؟ اس کا مطلب یہ ہے کہ یہ تم کہاں اور جنت کہاں. کہ بعض اوقات جب دو میں، دس اور دیٹ میں یہی فرق ہے نا، کہ بعد کو، فاصلے کو، دوری کو جب آپ بیان کرنا چاہتے ہیں اور ظاہر کرنا چاہتے ہیں تو وہاں پر دس کی جگہ دیٹ لاتے ہیں. جیسے تلک الرسل فضلنا بعضهم على بعض، یعنی اس کا مطلب خدا ہی بتا رہا ہے کہ رسولوں کا مقام تمہارے لیول پہ نہیں ہے. وہ رسول جن کو، جن میں سے ہم نے بعض کو بعض پر فضیلت دی، یا ذالک الکتاب لا ریب فی، کہ یہ کتاب، یہ رسول، ان کو یہ نہ سمجھنا کہ یہ تمہارے برابر تمہارے لیول پہ بیٹھے ہوئے. تلک امانیہم، وہ ان کی دل کی خواہش ہے، دلوں کی خواہش ہے جو وہ اپنے سوچیں اڑا رہے ہیں. یعنی جیسے کہتے ہیں نا کنڈا ڈالنے کی کوشش کر رہے ہیں چیز پہ، that does not belong to them، جس کا ان سے کوئی تعلق نہیں ہے. اور پھر قل ہاتوا برہانکم ان کنتم صادقین. اب یہ کتنی زبردست بات ہے کہ اپنی برہان لے کر آؤ، دلیل کیا ہے تمہارے پاس کہ ہمارے سوا کوئی جنت میں نہیں داخل ہوگا، ان کے سوا کوئی جنت میں نہیں داخل ہوگا. برہان کیا ہے؟ اس کا مطلب کیا ہوا؟ اس کا مطلب یہ ہے کہ جنت میں داخلے کے لیے برہان موجود ہونا چاہیے، یعنی جسٹیفیکیشن موجود ہونا چاہیے کہ یہ انسان اس قابل ہے، اس لائق ہے. کسی کے اوپر کوئی ٹیگ نہیں لگ رہے ہیں کہ ہاں آپ یہ تھے، آپ یہ تھے، آپ یہ تھے، آپ اس فرقے میں تھے، آپ اس گروہ میں تھے، آپ ان کے ماننے والے تھے، ان کے ساتھ اٹھنے بیٹھنے والے، یہ سب نہیں ہے. برہان لاؤ اپنی اگر تم سچے ہو. اور اس میں جو اور انٹرسٹنگ پارٹ ہے وہ میں پڑھ کے پھر آج کی حد تک بات ختم کرتا ہوں. आयत नंबर 113 कि जब ये लोग मुसलमानों के मुकाबले में आते हैं तो ये बात करते हैं, लेकिन वकालतिल यहूदो लैसतिन नसारा अला शैइन वकालतिन नसारा लैसतिल यहूदो अला शैइन। जब ये आपस में एक दूसरे के मुकाबले में आते हैं तो यहूद कहते हैं कि नसारा जो है वो किसी चीज पे भी नहीं है। लैसत नसारा अला शैइन, किसी चीज पर भी नहीं है, इन्ने लेंगे यहूद नसारा की, यानी किसी एक बात को उनकी कबूल करने पे तैयार नहीं है, एक बात को भी कबूल करने पे तैयार नहीं, 100% डाइवर्जेंस है। और वकालत नसारा लैसत यहूद अला शैइन, और बिल्कुल यही जवाब नसारा की तरफ से उनके लिए आता है। और इसी बात को सूरह मायदा में ही आई थिंक ये है कि ये जब तुम्हारे खिलाफ होते हैं, तुम्हारे मुकाबले में आते हैं तो ये सब, यह सूरह हशर में शायद, तुम्हारे मुकाबले में आते हैं तो सब जमा हो जाते हैं, लेकिन वरना कुलूबहुम शत्ता, वरना इनके कुलूब बिखरे हुए। तो अगर तुम अपने दीन पर मजबूती से कायम हो जाओगे तो इनमें कोई मजबूती नहीं है तुमसे मुकाबला करने के लिए, ये तुम्हारी नालायकी और तफरकेपन और इंतशार और बिखरे हुए होने की वजह से ये लोग तुम्हारे सर चढ़ते हैं, वरना इनमें कुछ नहीं है, खुद ऐसे आपस में ठीक है। तुम्हारे मुकाबले में जब आते हैं तो तुम्हें एक्सक्लूड कर दिया, जन्नत से बाहर निकाल दिया कि यहूद और नसारा के सिवा कोई जन्नत में दाखिल होने वाला नहीं है, लेकिन आपस में क्या है ये कि यहूद कहते हैं कि नसारा किसी चीज पे नहीं है, नसारा कहते हैं कि यहूद किसी चीज पे नहीं है। वहुम यतलून अल किताब, और सितम इस बात पर है कि ये सब के सब किताब खुदा की तिलावत करते हैं, और उसके बाद जो है उनके ये काम है ठीक है। और फिर फल्लाहु यहकुमु बैनहुम यौमल क़ियामति फीमा कानू फीहे यख्तलिफून। तो यहां से हमको बात समझ में आती जा रही है थोड़ा सा इंशाअल्लाह, और फिर अगली दफा जब हम इस टॉपिक को दोबारा टेकअप करेंगे तो फिर उसमें थोड़ा सा इस बात को भी मद्देनजर रखेंगे कि इन तमाम बातों के मुकाबले में कि जब जो अहले किताब हैं कि हर एक अपने अपने को तमगे पहनाने और हार पहनाने में मसरूफ है ठीक है, तो खुदा ने क्या मेयार दिया है, खुदा की तरफ से भी कोई मेयार है, खुदा भी हमारे लिए इस बात को क्लैरिफाई कर रहा है, या ये कि खुदा ने अहले किताब को झगड़ा करने के लिए छोड़ दिया है कि हर एक अपनी अपनी बात करे, अपना एक स्टैंडर्ड, अपना एक क्राइटेरिया लेकर आ जाए और उस पर बहस करता रहे, या अल्लाह ताला ने हमारे सामने कोई मेयार रखा है कि जिस पर अहले किताब में से हर एक आओ और अपने को उस पर तोल लो, उस मीज़ान पर, और परख लो और फिर देख लो कि तुम में से कौन किस काबिल है ठीक है। तो इंशाअल्लाह फिर यहाँ इस हद तक आज बात ख़त्म करते हैं, तो अगली दफ़ा होपफुली कि हम फिर बाकायदा कुछ कर सकें साथ बैठ के, तो फिर अगला हमारा फ्राइडे वही है दुआओं वाला कि जो आयमा मासूमीन अलैहिस्सलाम की दुआओं में जो मारिफ पर बात हो रही थी, तो उससे अगले फ्राइडे फिर इंशाअल्लाह इस टॉपिक को दोबारा शुरू करेंगे। अल्लाहुम्मा सल्ला अला मुहम्मदिन व आले मुहम्मद।